الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم صلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله صلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله نويت سنة الاعتكاف رسالہ زیادہ رضو السلام پیج نمبر 4 فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم نمبر 10 جو مجھ پر ایک دن میں 1000 بار درود پاک پڑے گا وہ اس وقت تک نہیں مرے گا جب تک جنت میں اپنا مقام نہ دیکھ لے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. 1440 ہجری کے ماہ رمضان مبارک کی آج 10ویں شب ہے, عشر رحمت کی آخری رات ہے. عالمی مدنی مرکز میں کثیر معتکفین جمع ہے, مدنی مذاکرے کا سلسلہ ہے. ہمارے ساتھ مدنی مذاکرے میں خصوصی شرکت چکوال پاک مقصودی کابینہ اور پاک سیرانی کابینہ ٹیل والا ضلع بہاولپور شامل ہیں, اور بھی مختلف مقامات سے نیٹ کے ذریعے ہمارے اسلامی وائس میں شرکت کرتے رہتے ہیں. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. آپ سوالات کی ہر سوال کا جواب بھی اس جواب دے پاؤں یہ ضروری نہیں, بند پڑا تو عرض کرنے کی کوشش کی جائے گی, بھول کرتا پائیں فوراً میری اصلاح فرمائیں, مجھے آئیں میں شائع کرتا نہیں بلکہ شکریہ کے ساتھ رجوع کرتا پائیں گے انشاءاللہ عز و جل. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
سوال ایک آیا ہے کہ چونکہ ایک اچھی تعداد عمرے کی طرف بھی جاتی ہے تو اپنے چھوٹے چھوٹے بچوں کو ساتھ لے جاتی ہے, اب چھوٹے بچے ہوتے تو آج کل سے بیگ بھی آتے ہیں نا, بیگ ہوتے جس بیگ میں بچوں کو لٹکاتے ہیں, آگے بھی لٹکاتے ہیں پیچھے بھی لٹکاتے ہیں, تو جیسے بیگ ہوتے ہیں تو اس میں بچے لٹک جاتے ہیں, تو سیفٹی بیگ ہوتے ہیں وہ. اب اس بیگ کے اندر یا نارملی بھی بچوں کو پیمپر پہنا کر اگر کوئی اسلام بہن طواف کے لیے جاتی ہے, باپ طواف کے لیے یا کوئی بھی طواف کے لیے لے جاتا ہے یا مسجد الحرام میں لے جاتا ہے, تو اس حوالے سے شرعی مسئلہ ارشاد فرما دیں.
ایسا نہ سمجھ بچہ کہ جو جس سے ظن غالب ہے کہ یہ پیشاب وغیرہ کر دے گا, تو ایسے بچے کو پیمپر پہنا کر بھی مسجد میں لے جانا جائز نہیں, گناہ ہے. اب اس میں ایک گنجائش یوں ہے اس نا سمجھ بچے کو لے جانے کی کہ جیسے ماں باپ جو لے جا رہا ہے اس کو بالکل یہ غالب گمان ہے, یعنی پہلے اس نے اس کی صفائی کر دی, استنجا بھی کروا لیا, یہ ماؤں کو اس کا طریقہ بھی پتا ہوتا ہے کہ اس کا ٹائم ہوتا ہے نا, تو اس کو یہ بٹھا کر کچھ ایسی منہ سے آوازیں نکالتی ہیں تو وہ بچہ جو ہے نا فارغ ہو جاتا ہے. تو اب یہ کہ اس کو فارغ کر لیا, اب ماں کو پتا ہے کہ یہ 2 گھنٹے تک یا 1 گھنٹے تک ابھی اس نے کچھ نہیں کرنا, اس کا بالکل ظن غالب ہے کہ کچھ بھی نہیں کرے گا, نہ پیشاب کرے گا نہ چھوٹا نہ بڑا. اب اس کو دھو دھلا کر پاک کر دیا, تو اب اس بچے کو اگر مسجد میں یہ لے جایا جائے جس کا ظن غالب ہے کہ ابھی کچھ بھی نہیں کرے گا 1 گھنٹے تک, تو اس 1 گھنٹے تک لے آنے میں مسجد کے اندر حرج نہیں ہے, گناہ نہیں ہے, کیونکہ ظن غالب ہے کہ کچھ بھی نہیں کرے گا, اگر چاہے مطلب وہ سال بھر کا کر دیتا ہے, لیکن چونکہ اس کو کروا لیا ہے اور اب اس کا بالکل یعنی کہ پیٹ بھی سیٹ ہے, کوئی ایسا مسئلہ بھی نہیں ہے کہ یہ کچھ کر ڈالے, تو یوں لانا جو ہے نا یہ مکر تنزی اب بھی رہے گا, ناپسندیدہ رہے گا, لیکن وہ گناہ کے مطلب اس سے نکل جائے گا. یہ ہے اس کا مسئلہ. اب یہ میں نے بتانے کو تو بتا دیا, اب ہے غیر بے احتیاطیوں کا دور, تو اس لیے پورا سوچ سمجھ کر ترکیب بنانی ہے, ورنہ پھر گناہوں کی صورت بن سکتی ہے. اور چونکہ مسجد الحرام میں لے جائیں گے تو وہاں یہ اول تو صحیح بات ہے لے نہیں جانا چاہیے. بچے وہاں جو مسائل کرتے ہیں نا, گندگی بھی بچوں کو کلی اختیارات ہوتے ہیں, اس کو روکنا کیا ہے, کون روک سکتا ہے, اور ایک دوسرے کے پیچھے بھاگ رہے ہوتے ہیں, کھیل رہے ہوتے ہیں بچے مسجد الحرام میں, مسجد نبوی میں شور مچا رہے ہوتے ہیں. جیسے ہمارے یہاں تراویح میں شور مچانے والے تو پانچ دو پانچ سات ہوں گے, وہاں تو لاٹ کے لاٹ ہوتے ہیں, خاص کر عمرے میں, حج میں کم, عمرہ سستا ہوتا ہے اور مالدار لوگ, عمرہ عام طور پر مالدار, رمضان شریف میں یہ مالداروں کی بھاری تعداد جو ہے نا یہ آخری عشرہ خاص کر وہاں گزارے گی مکہ مدینے میں. اچھی بات ہے, ثواب کا کام ہے اور مقدس جگہ ہیں کہ برکتیں ملیں, لیکن یہ مشکل ہے کہ بچوں کو بھی اٹھا جاتے ہیں آل فیملی, اور یہ بچے جو ہے نا پھر یہ ان کو بیچاروں کو گناہوں میں مبتلا کرتے ہوں گے, کہ ایسا سمجھدار بچہ بھی جو مسجد میں بھاگ دوڑ کرتا ہے شور مچاتا ہے, تو اس کو لے جانا ناجائز ہے. بھلے 10 سال کا ہو گیا تو کیا ہو, شور مچاتا ہے مسجد میں, بھاگتا ہے ادھر ادھر, لڑائی کرتا ہے, اس کو مارا اس کو پھینکا, دھکا مارا, صفے گرا دیتے ہیں بچے. تو بہرحال یہ کہ یہ سب کو یہاں بھی سمجھنا ہے, تراویح میں بھی خاص کر یہ شور ہوتا ہے, ہر جمعے کو بھی اس طرح کا ہوتا ہوگا مسجدوں میں, اور پانچوں نمازوں میں بھی بعض جگہ یہ بچوں کی ترکیبیں ہوتی ہوں گی, تو یہ کبھی بھی مسجد میں اس طرح کے بچے کو نہ لے جائے. بعض اوقات بچہ ایک ہوتا ہے نا تو صحیح رہتا ہے, ایک سے دو ہوئے اب ہٹ جاؤ, اب یہ ہے اور شور ہے, یہ دونوں پھر مل کر کچھ نہ کچھ کر رہے ہوتے ہیں, کرتب دکھا رہے ہوتے اپنا. اس لیے وہ مہربانی کر کے اپنے سمجھدار بچے کو بھی یہی دیکھ لیں کہ دوسرے کے ساتھ اگر یہ فری ہو سکتا ہے, لڑ یہ کھیل سکتا ہے مسجد میں, کودکڑے لگا سکتا ہے, تو پھر اس کو بھی نہ لے جائے جائے. اور اب تک یہ گناہ ہوئے تو اس سے توبہ بھی ضروری ہے. صلو علی الحبیب
صلی اللہ تعالی علی محمد.
ایک سوال ہے کہ سوشل میڈیا پر ایک ویڈیو چلی ہے جس میں بتایا جا رہا ہے کہ ایک شخص نے انڈا اور کیلا ساتھ کھایا تو اس کا باڈی میں ریئیکشن ہو گیا اور اس کا انتقال ہو گیا. سوال ہے کیا واقعی انڈا اور کیلا ایک ساتھ کھانے سے ریئیکشن ہو جاتا ہے؟ برائے مہربانی جواب ارشاد فرما دیں.
اس کا مجھے پتہ نہیں ہے, ہوتا تو ہے کہ بعض صورتوں میں بعض چیزیں ملا کر کھانے سے نقصان ہوتا ہے, جیسے کہ مچھلی جو ہے مچھلی کھا کر دودھ نہیں پینا چاہیے, کہ اس سے مطلب جلد کی یعنی کہ سفید داغ وغیرہ نکلنے کا اندیشہ ہے, خطرہ ہے.
ڈاکٹر صاحب سے پوچھ لیں.
جی جی,
اس میں اگر کہا جاتا ہے کہ ایک خاص مچھلی ہے مگر وہ نہیں پتا مچھلی کون سی ہے.
اچھا
جی,
مطلقاً ہے اپنے لا تاکل السمک مع اللبن, مچھلی کے ساتھ دودھ استعمال مت کرو. حدیث پاک نہیں ہے یہ, کسی اور کتاب میں.
جی ڈاکٹر صاحب کیا فرماتے ہیں؟
وہ جو سوال تھا اس میں کچے انڈے کے حوالے سے, کچے انڈے میں عموماً جو انفیکٹڈ ہوتا ہے وہ عموماً ٹائیفائڈ کی وجہ سے بھی ہو سکتا ہے گا. کچا انڈا اگر خراب ہوا انفیکٹڈ ہوا اگر ٹائیفائڈ انفیکشن ہو گیا تو اس سے بھی موت ہو سکتی ہے.
کچا انڈا اور کیلا جب انہوں نے پوچھا,
اس میں کیلے کی تو معلومات مجھے نہیں لیکن انڈے کی تو معلومات ہے, انڈا عموماً انفیکٹڈ ہوتا ہے جراثیم سے.
انفیکٹڈ کیا ہوتا ہے؟
جیسے بھائی صاحب جیسے انڈے کی اس کی جو جلد ہوتی ہے اس کے اوپر وہ لگا ہوا ہوتا ہے فضلا وغیرہ, تو اس کے اندر جراثیم موجود ہوتے ہیں تو اس کو بولتے ہیں وہ انفیکٹڈ, صاف نہیں ہوتا جیسے,
یعنی اس سے انفیکشن ہو سکتا ہے.
اس سے انفیکشن ہو سکتا ہے.
ہم نے افطار کیا فار ایگزامپل 7:15 اور ہمیں روزہ بند کرنا ہے سمجھے تقریباً 4 فار ایگزامپل, تو اب اس دوران میں اتنے گھنٹے تو ہے نہیں, تو پانی کتنا پیا آدمی, دو چار گلاس پانی پیتا ہے, میں نے ایک کو معلومات ہوئی تو پتا چلا کہ میں صرف 3 گلاس پانی پیتا ہوں, تو کوئی شاید 2 گلاس پانی پیتے ہوں گے, تو اتنے سے وقت کے اندر جبکہ 10 گھنٹے بھی بعدوں کا ملے نہ ملے तो आदमी पानी कैसे पिए और अपनी बदन से जो कमी है नमकियात की उसको पूरा करने के लिए कि क्या करे, इसमें कुछ आपका भी अगर कोई ऐसा तर्ज अमल है, क्योंकि पानी पीने के हवाले से आपका भी एक अपना अंदाज है, तो किस तरह आप इसको कवर करते हैं?
मैं तो काफी पानी ले लेता हूँ मगरिब इफ्तार के मौके पर, मेरे हिसाब से पानी मुनासिब मकदार में लेता हूँ, और बीच में भी आप देखते हैं मैं पानी लिक्विड यानी जो भी लिक्विड हो, पानी तो हर गिजा में होता है, रोटी में भी पानी तो होता है, जो बिल्कुल ही खुश्क गिजा उसके बात नहीं करता, लेकिन रोटी में, चावल में, पुलाव में, सालन में, सब्जी में, फलों में, ये सब में पानी होता है। तो ये डॉक्टर साहिबान यूं कहा करते हैं कि रोजाना 10 से 12 गिलास नॉर्मल आदमी पानी पिए। अब अगर कोई मेहनत मजदूरी या काम करता है, गर्मी का सीजन है, पसीना बहता है वगैरह, कोई ऐसे असबाब है उसके, तो इसके हिसाब से उसको पानी और बढ़ाना होगा, वरना 10 गिलास या 8 भी गिलास अगर लेता है दिन रात के अंदर तो इससे भी गुजारा हो जाएगा। सही है, वरना बहुत कम लेने से जो है ना फिर बदन का पानी निकलता है, वो फिर जो पानी तो निकलता है, सांस में भी पानी निकल रहा होता है, पेशाब में, थूक में, नाक सिनकने में, वो हर चीज में पानी तो निकल रहा है, तो इसलिए वो मरना, वो पानी हमने कम लिया तो ये बदन का पानी खींच लेगा, उसने निकलना है, और इस तरह मतलब ये कि नुकसान पहुंचेगा इंसानी सेहत को, और सेहत का ख्याल रखना जरूरी है, इबादत पर इससे कुव्वत हासिल होगी, और ज़ाहिर जान की इसको प्यारी नहीं होती।
डॉक्टर साहब, पानी वैसे इंसान के अंदर मौजूद होता है, और एक आपने एक परसेंटेज बताई थी कि इतना 70 से 80% ऑलरेडी बदन में पानी होता है, तो जब इतना पानी होता है अंदर में, तो फिर इस कदर पानी की को इतनी इम्पोर्टेंस क्यों दी जाती है? सर, हम और गिजा खाते हैं तो और गिजाओं से भी तो एनर्जी जारी होती है, विटामिन जारी होते हैं, कैलोरीज जारी होती है, कार्बोहाइड्रेट जा रहा होता है, मगर उसके साथ साथ पानी को इतना अहमियत दी जाती है तो क्योंकि कई बड़ी से बड़ी बहुत बड़ी तादाद है हमारे मुतकिफिन में भी होगी कि जो पानी नहीं रेगुलर पीते होंगे, यानी एक छोटी बोतल हमारे इफ्तार में जो पीते हैं उसके बाद शायद खाते हुए कोई एक आध पानी पी लेते होंगे, फिर शायद घंटों तक ही बेचारे पानी नहीं पीते होंगे, और फिर सेहरी के बाद एक आध गिलास पानी पी लिया तो 3-4 गिलास एवरेज पानी शायद के बन जाता होगा, तो आखिर पानी को इतनी इम्पोर्टेंस तो दी गई है, तो अगर उसकी क्या वजूहत है?
ऐसा पानी की इम्पोर्टेंस असल में वो यूं दी गई है, पानी के अंदर जो नमकियात होता है सोडियम क्लोराइड और जो मटेरियल
पानी में होता है,
पानी में होता है, पानी असल तो पानी है लेकिन इसमें नमकियात होते हैं, अब ये जो नमकियात होते हैं ये जिस्म में काम करने के लिए बहुत जरूरी होते हैं, जैसे पट्टे, जिसे जब जिसको गर्मी लगती है, डिहाइड्रेशन होती है या हीट स्ट्रोक होता है, इनके पट्टे अकड़ जाते हैं, वो जो सोडियम जो पट्टों का जो असाब का काम करने का जो सिस्टम है वो डिपेंड ही करता है हमारे सोडियम और क्लोराइड के ऊपर, नमकियात के ऊपर, जैसे बॉडी में से नमकियात कम होते हैं ब्लड प्रेशर कम होता है, ब्लड प्रेशर में समझ लिया खून की मिकदार ने 5 लीटर एक इंसान के जिसम में खून होता है, तो 5 लीटर में से समझ लिया 90% फिर अगेन वाटर,
एक इंसान के जिसम में कम हो 5 लीटर ब्लड होता है,
हाँ, उसमें 90% पानी है, अगर जैसे ही पानी कम होगा आपका ब्लड प्रेशर भी लोअर साइड पे जाएगा, पट्टे अकड़ना शुरू हो जाएंगे, और फिर वीकनेस और दिमागी कमजोरी वो यूं आती है क्योंकि इसमें पोटेशियम भी होता है, मैग्नीशियम भी होता है, ये नमकियात की कमी हो रही होती है जिसकी वजह से ये सिम्टम आना शुरू हो जाते हैं, ये तो ये मेजर सिम्टम अभी हमने वो एड्रेस किया है कि समझ लें कि ज्यादा आजकल ये मिल रहा है, इसके अलावा बहुत सारी और भी जैसे विटामिन्स की डेफिशिएंसी वगैरह होती है, कमी हो जाती है, उसके अंदर भी कमजोरी मिल जाती है, और ये खासकर उन लोगों में ये सब देखा जाता है जैसे वो पान गुटके का जो इस्तेमाल कर रहे होते हैं, मुस्तकिल उनके मुंह में कोई चीज रहती है तो वो पानी का इस्तेमाल उस रेगुलर फ्रीक्वेंसी के साथ नॉर्मल दिनों में भी कर नहीं पा रहे होते हैं, इसी तरह फिर आजकल जैसे डॉक्टर साहब भी इस पे भी करेंगे, बापा इस पे भी मदनी फूल दे दीजिएगा कि कंसेप्ट आजकल ये बना हुआ है कि जैसे जैसी वीकनेस होती है या कमजोरी होती है डॉक्टर के पास चले जाते हैं, और आम प्रैक्टिस के अंदर ये होता है कि फौरी तौर पे ड्रिप लग जाती है, अब ये समझा जाता है कि ड्रिप लग गई तो ये हमारी कमजोरियां दूर हो गई, तो ड्रिप लगने से कमजोरियां दूर कभी भी नहीं होती, वो वक्ती तौर पर ट्रीटमेंट होता है, अब ये वो डॉक्टर जो ड्रिप नहीं लगाते हैं वो ज्यादा अच्छे समझे नहीं जाते।
इसमें भाई साहब, जैसे आपने फरमाया कि रमजान के दिनों में पानी की कमी किस तरह हम पूरी की जाए, अगर इसको हम कैलकुलेट करते हैं कि हमारे पास तकरीबन 8-9 घंटे हैं सहरी से इफ्तार के दरमियान, और कम से कम 8 गिलास 9 गिलास हमें रिक्वायरमेंट होती है पानी की नॉर्मल आदमी को। तो अगर 8-9 घंटे में अगर सोने का ड्यूरेशन आप निकाल देते हैं तो तकरीबन 2.5 से 3 घंटे यूजुअली सो पाता है रमजान में। उम्मीद तौर पर कराची में देखते हैं तो 12 बजे के बाद 1 बजे के बाद ही सोते हैं, 3-3.5 बजे उठ जाता है आदमी। तो आपके पास फिर भी 5 घंटे बचते हैं या 4 घंटे बचते हैं। तो अगर इफ्तार के अंदर आप फ्रूट्स का इस्तेमाल ज्यादा करें और गर्मियों के अंदर फ्रूट्स में सारे जो रिच वाटर वाले जो है फ्रूट्स होते हैं जैसे तरबूज है, गरमा है, इसमें अच्छी खासी मिकदार पानी की मौजूद होती है और इफ्तार के बाद भी तकरीबन 2-2.5 गिलास उमूमन पानी पी लेता है आदमी। इसी तरह तरावी के दौरान आप 2-3-4 गिलास 2-3 गिलास पी लेता है आदमी, तो 5-6 गिलास तो ये आपके कैलकुलेशन में बन जाते हैं। इसी तरह इफ्तारी में भी अगर आप लेते हैं तो 1-2 गिलास 2-2.5 गिलास उमूमी तौर पर पी लेता है। तो नॉर्मली अगर आप देखेंगे, अगर सही तरीके से पीने की कोशिश करें तो कमोबेश 8 गिलास तो आप पी सकते हैं इस ड्यूरेशन में।
जिस तरह डॉक्टर साहब इरशाद फरमा रहे हैं, बता रहे हैं बाबा, तो प्यास तो लगती नहीं है। तो आप जो पानी पीते हैं तो प्यास लगने पर पीते हैं या वक्त होने पर पीते हैं?
वक्त होने पर, कोशिश यही होती है ने समझो कि वो आदत बना ली है कि पानी मुझे पीना है, वरना पानी नहीं पियेंगे तो वही जैसे डॉक्टर साहबान बता रहे कि वो कमजोरियां, फिर गालिबन ये गुर्दे को भी नुकसान पहुंचाएंगे, गुर्दा खुश्क होगा तो उस पर भी हो सकता है कि कोई से जरासीम नाली में अगर पैदा हो गए तो वो आगे बढ़ेंगे और वो उस पर हमला कर सकते हैं गुर्दे पर।
क्या कह रहे हैं?
गुर्दे के इन्फेक्शन, यूरिनरी ट्रैक के इन्फेक्शन और गुर्दे की पथरियां आजकल ज्यादा बढ़ती जा रही हैं, उसकी वजूहत ये कि कम पानी पीने की वजूहत होती
है। याद रखें कि गुर्दे को, सब याद रखें, गुर्दे को हमेशा तर रखना चाहिए, खुश्क नहीं रखना चाहिए। और पानी कम पियेंगे गुर्दा अंदर से खुश्क रहेगा तो कुछ भी उस पर अटैक हो सकता है।
जी डॉक्टर कामरान,
इसमें प्यास के हवाले से बात की है आपने, तो मेरे ख्याल में प्यास लगने का इंतजार नहीं करना चाहिए। परसेंटेज एक मेरे जहन में आ नहीं रही है, एक स्टडी है कि कुछ बॉडी का जो हमारी बॉडी का जो परसेंट है 2% पानी कम हो जाता है तब आपको प्यास महसूस होने लगती है। तो आप उस पानी को कम होने का इंतजार क्यों करते हैं?
अच्छा।
आप पहले से ही उसको कम्प्लीटली फिल करके रखें। जैसे एक मिसाल देते हैं कि आप बाइक वगैरह चलाते हैं तो पेट्रोल कम होने का इंतजार क्यों करें, पहले से ही भर लेते हैं हम उसको। तो अगर आप
तो रिजर्व आती है, इसके बाद पेट्रोल खत्म होता है, गाड़ी को मोटरसाइकिल को लिटाते हैं, टंकी को मारते हैं, फिर कतरे निकलते हैं, फिर 2-4 धक्का मारते हैं, फिर हम पेट्रोल भराते हैं।
तो इसमें एग्जर्शन कितनी होती है, परेशानी
परेशानी होती है,
परेशानी बहुत ज्यादा होती है। तो उस परेशानी से बचने से बेहतर है कि आदमी पहले से ही इसका सदभाव कर ले और पहले से ही पानी पीना, प्यास का इंतजार ना।
अमीले सुने थे अपनी प्रैक्टिस बताई है कि आप घड़ी देखकर घड़ी के मुताबिक वक्त हो गया आपने पानी पी लेना है
जी।
तो यही सारी जो भी देखने सुनने वाले हैं प्रैक्टिस बना लें।
बिल्कुल बिल्कुल।
हमारे पास कुछ सवाल फेसबुक के जरिए आए इसी टॉपिक से रिलेटेड। कहते हैं मैं पानी पी लेता हूं तो बीपी लो हो जाता है, रोजे में तो और भी ज्यादा लो हो जाता है, तो इसके बारे में आप क्या फरमाते हैं
डॉक्टर साहिबान? वो रात में पानी कम पीते होंगे ना, तो बीपी लो होना पानी पीकर।
अब मैं पानी पी लेता हूँ, लेकिन ये नहीं बताएगा मैं पानी कितना पी लेता हूँ ना, नहीं ये क्या मैं पानी पी लेता हूँ।
इस तरह की कैफियत बनती है अमूमन ज्यादा और यानी हैवी इफ्तार करने के बाद।
अच्छा,
ज्यादा इफ्तार, हैवी इफ्तार कर ली जो स्पाइसी है, मसालेदार, तो उसके बाद बीपी ब्लड प्रेशर लो होने की कंप्लेन आ जाती है।
तो ये खाना लाइट कर लें अपना।
इसकी वजह ये होती है कि सारा खून जो होता है वो आपके निजाम हजम की तरफ जाता है ताकि निजाम हजम आपका काम करे, उस वजह से ब्लड प्रेशर लो होता है।
इसमें एक इम्पॉर्टेंट चीज ये होती है कि यूजुअली ज्यादातर देखा जाता है कि बहुत ज्यादा ठंडा पानी इस्तेमाल किया जाता है। जब बहुत ज्यादा आप ठंडा पानी इस्तेमाल करते हैं तो उसमें यकीनन आपकी वेजो कंस्ट्रक्शन होती है, जिसकी वजह से आपको ये प्रॉब्लम फील होती है। सब में नहीं होती है लेकिन किसी किसी में ये प्रॉब्लम होती है कि आप बहुत ज्यादा जैसे खाना वगैरह ज्यादा इस्तेमाल कर लिया, ऊपर से बहुत ज्यादा चिल्ड वाटर जिसको कहते हैं, बहुत ज्यादा ठंडा पानी, यख पानी आपने वो पी लिया, तो उसके अपने एक नुकसान होते हैं बहुत ज्यादा ठंडे या चिल्ड पानी पीने के, जिसकी उमूमी तौर पर सर भी भारी हो जाता होगा बहुत से लोगों का।
ये चंद एहतियातें आपको बयान की गई हैं। एक और सवाल है, ओवेस रजा है, पानी कौन सा पी सकते हैं?
इसके बारे में मालूमात नहीं कि फिल्टर का पानी साफ होता है या नहीं होता,
ये मालूमात नहीं हो सकती
हम, मुझे तो नहीं है एटलीस्ट, और ये कैसे बता भी कैसे सकते हैं।
अच्छा, तो बॉयल वाटर,
हाँ अगर पानी बॉयल करके या उबाल के घर में आप खुद पी सकते हैं तो वो आप पी सकते,
ये ज्यादा बेहतर है,
ये ज्यादा बेहतर है,
क्योंकि हर मिलना फिल्टर के नाम पर मिलने वाला पानी ये फिल्टर वाटर हो ये जरूरी नहीं है। मिनरल वाटर हो ये जरूरी नहीं है। बात पानी ऐसे होते हैं जिन पर लिखा होता है कि गुड फॉर ड्रिंक, यानी पानी पीने के लिए बेहतर है, तो वो बेहतर होता होगा लेकिन जरूरी नहीं है कि वो फिल्टर हो या मिनरल हो। अब ये तो अल्लाह बेहतर जानता है कि हर मिलने वाला फिल्टर के नाम पर, मिनरल के नाम पर मिलने वाला पानी, ये वो साफ सुथरा है या नहीं है। तो पानी के हवाले से ये हुआ कि जब पानी की कसरत हो, पानी सही पियेंगे तो सुस्ती की तरफ रुझान कम जाएगा। ये तय हुआ। सल्लू अलल हबीब सल्लल्लाहु तआला अलैहि मुहम्मद। इस हवाले से आपके कोई तजर्बा हो बाबा के सुस्ती और काहली के कोई और भी वजूहत हो?
इसमें यह कि नींद पूरी ना लेना, यह भी वजह हो सकती है। और रमजान शरीफ में ऐसा होता भी है कि बाजों को नींद कम मिलती है और बाजों को नींद ज्यादा मिलती है। अब जो बेचारे मसरूफ होते हैं, सुबह सवेरे काम पर जाना होता है और रात को तरावी और फिर कुछ ना कुछ, रात को रमजान में एक्टिविटी बढ़ जाती है रमजान शरीफ में, तो इस तरह मतलब ये कि वो नींद कम मिलेंगी, दिन को कामकाज किया तो बेचारे वो फिर वो बदन में सुस्ती काहली थकावट ये इनके एहसास तो होंगे। एक आध दिन हो ना तो आदमी को चल जाता है, ये रोज रोज तो फिर आदमी फिर इसमें बीमार पड़ने का खतरा बढ़ जाता है। इसलिए आराम तो पूरा लेना जरूरी है, 8 घंटे नॉर्मल इंसान को आराम लेना चाहिए। अब आज जैसे सुबह हमारी कुछ तरकीब बनी, अब तशरीफ लिया है, तो मेरी एक घंटा नींद कम हुई, तो फिर मुझे तरावी में समझ पड़ रही थी आज, और नींद पूरी होती है तो समझ नहीं पड़ती। ये
जी
है मतलब सुस्ती आती है,
ऐसा हो जाता है कि फिर वो, क्योंकि जदवल भी जब वो जिसको हमारे अमूमन कहते हैं कट टू कट, ये खत्म हुआ दूसरा शुरू, दूसरा खत्म हुआ तीसरा शुरू, तो उसमें अगर
मेरी कोशिश होती है कि नींद ले लूं, अगरचे वो पूरी नहीं मिल रही मुझे 8 घंटे, लेकिन 7:30, 7:15, 8:15 इस तरह की मतलब कुछ ना कुछ तरकीब बन जाती है। अब मैं पढ़ा रहा हूँ, ये भी मतलब जरा बदन को रेस्ट होता है अगर नींद ना भी आए किसी को तो। पहले तो खैर मेरी 7 घंटे की रूटीन थी, फिर आजकल अब मैंने 8 घंटे कर दिए, अब वो कमजोरी बढ़ गई ना पहले से, तो मुझे तो ये 8 घंटे से मुझे यूं लगता है कि बदन में मैं बेहतरी महसूस करता हूँ, जज्बात में आ जाना और रात को भी जाग जाना, दिन को भी जाग जाना। तो एक आध दिन आदमी गुजार ले, फिर अब वो नमाज का सुचका पड़े ना मतलब कुछ ये के सारे के फिर सुचका ना पड़े कुछ, अब आप सवाल कुछ करो मैं समझू कुछ जवाब कुछ दू, तो इससे बेहतर नहीं है मैं जज्बात में ना हूं और नींद पूरी ले लू, गिजा पूरी ले लू, पानी सही पी लू, तो मैं कुछ वो अल्लाह रसूल का जिक्र कुछ दिल लगा के कर सकूं, नेकी की दावत कुछ मजबूत तरीके से दे सकूं।
ये तो आपने इतनी प्यारी बात की कि बाद होकर नींद कम होने की वजह से चिड़चिड़ापन भी आ जाता है और गुस्सा भी जल्दी आ जाता है, मिजाज में भी खराबी शायद जल्दी आ जाती है,
हाफजे पे भी असर पड़ता है,
हाफजे पे असर पड़ता है। अब नींद कम, पानी कम, गिजा भी आगे पीछे हो गई है, अब तीनों चीजें जब मिल जाएं तो फिर सामने वाले का तो जो होना है वो होना है।
इमाम ज़रनूजी रहमतुल्लाह तआला अलैह, जिनकी वो किताब है राहे इल्म
जी
उर्दू तर्जमे में
हमारे
छपी है, उसमें 10 असबाब लिखे वो उम्र बढ़ने के, बड़ी उम्र पाने के, उनमें एक सबब बड़ा प्यारा लिखा है, वो आखिरी में आखिरी सबब 10वां, वो ये लिखा है कि अपनी सेहत का ख्याल रखने से भी उम्र बढ़ती है। जैसे कि बाज ममालिक का तस्करा हुआ था कि वहां मतलब ये लोग सब्जी और फलों का इस्तेमाल ज्यादा करते हैं और हमारे यहाँ सब्जी और फलों का इस्तेमाल बहुत कम, बल्कि कई घराने ऐसे होंगे यहाँ सब्जी तो दाखिल भी नहीं होती होगी, मछली नहीं खाते यार, हाँ एक तादाद है जो बिल्कुल मछली नहीं खाते, फल भी ना होने के बराबर खाएंगे, तो उनकी उम्रें जो है वो ज्यादा होती हैं। तो ये इस इमाम सरनू जी के कौल से समझ में आया कि अच्छा भाई खाने पीने से भी उम्र बड़ी हो सकती है, कम खाने से भी उम्र बड़ी होती है, देखिए जो हम डटके खाते हैं इससे भी उम्र कम होती है। ये एक तहकीक पढ़ी थी मैंने उसमें ये था कि चूहों पर ये प्रैक्टिकल किया गया था, कुछ चूहों को खाने पीने का कुल्ली इख्तियार दे दिया गया, खूब खिलाया इनको, और कुछ चूहों को भूखा रखा, कम कम खाने को दिया। तो ये जो खाते रहे खाते रहे खाते रहे वो जल्दी मर गए, और जिनको कम कम खिलाते रहे वो तीन गुना ज्यादा वो जिए। ये अच्छा, फिर एक तो ज्यादा खाना, फिर गिजाएं भी सकील हेवी, ये और खतरनाक, जैसे तली हुई चीजें, फास्ट फूड, डीप फ्राई, और अब तो ऐसी ऐसी गिजाएं निकली हैं हेवी। अब हमने, आप बोलते हैं ना लाइट खाना लाइट खाना, तो ये बोलेगा समोसा लाइट तो होता है यार, हल्का तो होता है, कबाब में कितना वजन होता है यार,
भाई इससे हल्का पकौड़ा है,
क्यों मना करते हैं? लाइट गिजा की जब इजाजत है तो लाइट तो ही है,
समोसे से हल्का पकौड़ा है बाबा,
पकौड़े को तो पकौड़ी बोलते हैं, आपको पता है, साव हल्की हो गई ना, होता उतना ही है लेकिन पकौड़ी बोलते हैं। तो ये लाइट नहीं है, अंडा भी लाइट नहीं है, गोश्त भी लाइट नहीं है, लेकिन एतदाल में अगर गोश्त इस्तेमाल करें तो बेहतरीन खाना है, जन्नत के खानों का सरदार है गोश्त, बेहतरीन गिजा, आदमी गोश्त खाए, दूध पिए, दही का इस्तेमाल करे, तो ये सारी चीजें जो सेहत के लिए, मछली मदीना मदीना मछली है, वो बाज लोग कहते हैं कि जैसे कि बगैर टांग का जानवर जो है, ये तहकीक है डॉक्टरों की कि बगैर टांग का जानवर इसका गोश्त सबसे अच्छा, इसके बाद का दर्जा दो टांग वाले जानवर का, तो उसका गोश्त उससे कम बेहतर, सबसे बेहतर बगैर टांग का, और चार टांग वाले का जानवर का गोश्त उससे कम बेहतर। खैर वो तो नुकसान दे के नाम लेते हैं, अपने नुकसान दे तो मानने के लिए तैयार नहीं है गोश्त को, जबकि एतदाल के साथ खाया जाए। अब बकरी चार टांग वाली है, इसका गोश्त नुकसानदेह कैसे मैं कह दूं यार, मेरे मुस्तफा ने इसको इजाजत दी है अपने मुंह चूमने की, तो हम कैसे इसको नुकसानदेह करार दे सकते हैं। बहरहाल तो डॉक्टरों की तहकीक होती है, तो ये पता है बगैर टांग का जानवर कौन सा है जिसका गोश्त इन डॉक्टरों के नजदीक सारे गोश्तों में ज्यादा मुफीद है, कोई बताएगा? आप बता रहे लेकिन डर डर के, शख्सियत भी कम होगी, अब शख्सियत नहीं है, अब हल्के आ रहे, लेकिन इक्का दुक्का शख्सियत भी होती होगी।
ये किसने भाई जवाब देने की कोशिश?
मोहम्मद इमरान अत्तारी
जी,
जामियतुल मदीना गौसुल आजम भावलपुर से, बगैर टांगों का जानवर मछली है,
जवाब दुरुस्त है। अब इनसे मदनी फीस ले लो यार,
चले मदनी फीस दे,
बड़ी मुश्किल से मदनी हाथ में आया है,
फिर ईदी भी मिलेगी आपको,
चांद रात को यार मदनी काफले में मदनी सारे निकल जाए ना तो मदीना मदीना हो जाए।
बापा 12 माह का मदनी काफला कर रहा हूँ, ये आखिरी माह है
माशाल्लाह, और 12 माह देने की चलो छूट है आपका, बस और बोलो, 13 माह की भी छूट है तो 25 माह हो जाएंगे,
अगर वालिदैन ने इजाजत दी तो
इंशाल्लाह। मोहम्मद दो टांग वाला जानवर तो समझते ही होंगे, अब तो दो टांग वाला तो ज्यादा, भाई सलमान भाई ने भी हाथ उठा,
चले इनको भी इजाजत दे दो,
चले बोलो आप
जी। दो टांग वाले जानवर से मुराद परिंदे हैं, परिंदे जो हवा में उड़ने वाले, ये मुराद है दो टांगों वाले,
ना उड़ते हो तो,
ना उड़ते हो तो भी जी परिंदा ही है जी,
शुतुरमुर्ग के भी दो ही टांग होती है,
दुरुस्त फरमाया,
आमतौर पर मुर्गी का इस्तेमाल होता है हमारे यहाँ, तो शुतुरमुर्ग का बहुत कम इस्तेमाल,
मुर्गी परिंदा है बाबा,
परिंदा तो है,
मुर्गी परिंदा भी है, तो क्या हुआ था सलमान भाई का जवाब, फिर तो क्या हुआ,
मुर्गी को क्या बोलोगे आप, चौपाया बोलोगे क्या,
नहीं मुर्गी मुर्गी है,
बोलोगे क्या बोलोगे,
मुर्गी मुर्गी है,
आप परिंदा तो है, परवाला है ना,
अब बेचारा उड़ता तो है, नहीं तो क्या करे जवाब का, फिर क्या करे,
नहीं सही है जवाब,
अरे सलमान
भाई दुरुस्त है,
अरे वाह,
सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
अक्सर वजादार से ये सवाल किया जाता है कि आपका रोजा कैसा गुजरा, और जवाब में ये भी कहा जाता है कि आज मुझे रोजा बहुत लग रहा है, ऐसा सवाल करना और जवाब में ऐसा कहना कैसा?
जवाब सुनने से पहले बताइए कि ये क्या दिखाया जा रहा है, क्या दिखाया जा रहा है और क्यों दिखाया जा रहा है? कौन बताएगा? जी बापू
जी,
कोई बता सकता है?
ये इस्लामी भाई ने हाथ बुलंद किया
जी, फरमाइए।
ये दावत इस्लामी का जब मदनी चैनल की इब्तिदा हुई थी उसको उस वक्त का मंजर दिखाया गया,
उस वक्त का मंजर दिखाया गया जब ये लाइव गया था। माशाल्लाह, आपका जवाब दुरुस्त है।
गाजी साहब, ये वो क्लिप है, पहली मर्तबा मदनी चैनल स्टार्ट हो रहा है।
अब आप देखते रहिए 2009 में।
आप क्लिप बोलोगे तो मदनी गुलदस्ता होगा क्या यार?
मदनी गुलदस्ता, मदनी गुलदस्ता, मदनी गुलदस्ता, मदनी गुलदस्ता।
अब वो चार बार किस स्पष्ट है?
मदनी गुलदस्ता, मदनी गुलदस्ता, मदनी गुलदस्ता, मदनी गुलदस्ता, मदनी गुलदस्ता, मदनी गुलदस्ता, मदनी गुलदस्ता।
जी आइए देखते हैं ये मदनी मुजाकरे का खूबसूरत सा सफर, मदनी सफर।
सवाल तो खैर फजूल है, ये इसको नाजायज तो नहीं कहा जाएगा, फजूल सवाल है, इसका कोई बेमानी सवाल है और ऐसा सवाल करना नहीं चाहिए कि अगला हो सकता है कि इस सवाल के जिम्न में या तो अपने गुनाह का इजहार कर बैठे या झूठ बोले या शिकवा कर दे। मसलन गुनाह का इजहार यूं कि आपने पूछा कि आज आपका रोजा कैसा गुजरा, तो वो बोल पड़े कि रोजा रखता तो पता चलता है, मैंने तो रोजा ही नहीं रखा था। अगर मुंह फट होगा तो ये बोल देगा। तो ये एक तो रोजा ना रखकर गुनाहगार हुआ, दूसरा इसने इजहार करके एक और गुनाह का इर्तिकाब किया। कवानीन जो है ट्रैफिक के, ये उमूमन जो है मैंने देखा है कि हमारे फायदे के, ये बोले कि मैंने दूसरे डॉक्टरों से इलाज करवाया, दूसरे डॉक्टर से भी इलाज करवाया, उसमें हर्ज नहीं है। लेकिन उसका नाम और कोई यानी कि उसकी पहचान न दे कि फुला डॉक्टर, क्योंकि इससे वो जो फुला है ना वो डिग्रेड हो सकता है, या ये डॉक्टर अगर इसका जहन नहीं बना होगा तो इम्कान है कि फिर ये उसकी मजीद बुराइयां करके, डॉक्टर थोड़ी हजाम है वो, तो मैं जानता हूँ, साथ तो पढ़े हुए या मेरे से आगे, ये तो ये 2 साल पुराना है लेकिन ये पढ़ने में ठोट था और नकले करके तो ये पास हुआ है।
प्यारे आका सल्लल्लाहु तआला अलैहि वसल्लम के वालिदैन, फिर इनके जो भी बाप दादे परदादे सभी तौहीद पर थे, सास बहू की ना बनती, माँ और बेटी की भी नहीं बनती, बाजू बेटी भी जबान दराज होती, बेटी को चाहिए कि आंखों में आंखें डालकर बात ना करे, पांव चूमे, जिसने अपनी माँ के कदम चूमे उसने जन्नत की चौखट यानी दरवाजा चूमा। माँ का एहतराम करेगी, माँ बेटी की कभी लड़ाई नहीं हो सकती, बहू भी अगर सास का एहतराम करेगी ना झगड़े इंशाल्लाह नहीं होंगे। इंसाफ अदल से काम लेना चाहिए, कोई किसी पर जुल्म ना करे कि जुल्म कयामत के दिन अंधेरे हैं, मजलूम फायदे में।
आखिरी मदनी मुजाकरा जो 2019 का देखा, बताइए वो कब का मदनी मुजाकरा है? कौन बताएगा
जी, किससे जवाब लेने इसका?
अब जल्दी ले ले बाबू किसी से भी।
अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।
व अलैकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहू।
मेरा नाम यासिर नवाज चंद्र मोरो तालिक से, जो एक प्रोग्राम आज का था असर की नमाज के बाद।
माशाल्लाह, आज असर के बाद का ये सिलसिला था, जवाब आपका दुरुस्त है।
सुभान अल्लाह,
माशाल्लाह, ईदी सल्लु अलल हबीब। आइए कुछ सुनाते हैं आपको।
तनवीर अहमद, SP लैलपुर टाउन फैसलाबाद। मदनी चैनल के हवाले से जो है वो 11 साल माशाल्लाह इनका जो है कंप्लीट हुए हैं, उस पे हम इनको मुबारकबाद भी पेश करते हैं। अल्लाह ताला अपनी हिफ्ज व अमान में रखे और इनको ये मामला जो है आगे जारी उसारी रखने की तौफीक अता
फरमाए। मदनी चैनल की सालगिरह, मैं इस मौके पे बहुत बहुत मुबारकबाद पेश करना चाहता हूँ, खुसूसन अमीर अहले सुन्नत जनाब अल-अख्तार काजी साहब को और उसके अलावा जितने भी मदनी चैनल की टीम है उन तमाम को।
मेरा नाम राना फैसल है, मैं यहाँ का सिक्योरिटी ऑफिसर हूँ असम्बली हाल में। मैं सालगिरह पे इस मदनी चैनल की सालगिरह पे मुबारकबाद पेश करता हूँ और मैं दुआ करता हूँ कि अल्लाह ताला इस चैनल को दिन दुगनी रात चुगनी तरक्की अता फरमाए। इस चैनल की वजह से मैं बजाते खुद भी बड़ा मुतासर हूँ, इसके अलावा पूरी दुनिया में ये वह चैनल है जिसको गैर मतनाजा समझते हुए लोग इस पे इसको देखते हैं।
मोहम्मद अहमद कोऑर्डिनेटर चीफ मिनिस्टर इंस्पेक्शन टीम पंजाब। سب سے پہلے تو میں سالگرہ کے حوالے سے مدنی چینل کی بہت زیادہ ان کو مبارکباد پیش کرنا چاہتا ہوں.
جو مدنی چینل نے اسلام کے بارے میں تعلیمات بتائی ہیں, خصوصاً جو چھوٹی چھوٹی باتیں ہوتی ہیں, مثال کے طور پہ وضو کی جو چیزیں ہوتی ہیں, جو ایک ہمارا بنیادی حق ہوتا ہے, چھوٹی چھوٹی باتیں جو ہوتی ہیں جیسے وضو کرنا ہوتا ہے, سلام کرنا ہوتا ہے, یہ خصوصاً ہم مدنی چینل کو اس بات پہ مبارکباد پیش کرتے ہیں کہ یہ انہوں نے سب سے زیادہ اس پہ زور دیا. ان کو 11 سال مکمل ہونے کو ہے, میں ان کو مبارکباد پیش کرتا ہوں اور دعا کرتا ہوں کہ اللہ تعالیٰ ان کو دن دگنی رات چوگنی ترقی عطا فرمائے.
محمد کمال اتاری بنگلہ دیش سے, آج 10 رمضان مدنی چینل کا 11 سال اور رہا ہے, دعا ہے ہم لوگ جب تک دیکھے مدنی چینل دیکھنے میں اور اس کو اور زیادہ تر زیادہ عام کرنے میں کامیاب ہو جائے. تو مدنی چینل ایسے بنگلہ دیش میں پایا جا رہا ہے, سب سے تقریباً شوق سے محبت سے دیکھ رہا ہے. سب سے عرض ہے ہم بنگلہ دیش پر خصوصاً دعا کی طالب ہوں, کیوں ہم جب تک رہے اس دعوت اسلامی کی مدنی ماحول میں استقامت رہے اور ایمان کی عافیت کی دیگر دعا کی التجا ہے.
ماشاءاللہ, بہت بہت شکریہ مبارکباد پیش کرنے کا, مدنی چینل کے تعلق سے بھلے جذبات کے اظہار کا.
یہ کچھ ریکارڈڈ تھے اور ابھی ہمارے ساتھ جو ہے نعت حافظ طاہر قادری اتاری موجود ہیں, یہ بھی کچھ عرض کرنا چاہتے ہیں.
بسم اللہ الرحمن الرحیم, السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام.
سب سے پہلے
ورحمۃ اللہ وبرکاتہ
امیر علیہ سنت اور نگرانی شورا کی بارگاہ میں سلام پیش کرنے کے بعد میں بہت زیادہ مبارکباد پیش کروں گا کہ اتنا زبردست ماشاءاللہ مدنی چینل الحمدللہ کہ آج گھر گھر میں چل رہا ہے. مجھے یاد ہے ایک صاحب تھے, انہوں نے کہا تھا کہ جب نیا نیا مدنی چینل کا اناؤنس ہوا تھا, ابھی آیا نہیں تھا, تو انہوں نے کہا تھا کہ مدنی چینل کھول رہے ہیں. بھائی چینل کے لیے بہت کچھ چاہیے ہوتا ہے, بہت سارا مواد چاہیے ہوتا ہے, یہ اتنا سارا مواد کہاں سے لائیں گے, کیا درد دیں گے پھر بند کر دیں گے. تو پھر آج یعنی 11 سال گزرے, اس کے بعد لوگوں نے دیکھا کہ اتنا زبردست کانٹینٹ اور ہر شعبے میں, زندگی کا کوئی بھی شعبہ ہو, الحمدللہ مدنی چینل دعوت اسلامی اس کی اصلاح کر رہی ہے, وہ اصلاح اعمال ہوں, اصلاح عقائد ہوں. الحمدللہ ہمارے گھر میں بھی الحمدللہ بہت زیادہ مدنی چینل چلتا ہے. تو مجھے پرسنلی ایسا لگتا ہے کہ جب میرے دماغ میں کوئی چیز, کوئی بات ایسی چل رہی ہوتی ہے نا کہ یار یہ مسئلہ ہے یار, اس کا کیا حل ہوگا, آپ یقین مانیں کہ وہ امیر السنت کا کوئی نہ کوئی ایسا مدنی پھول سامنے آ جاتا ہے کہ اس مجھے مسئلے کا جواب مل جاتا ہے. الحمدللہ ظاہر بات ہے کہ مرشد ہوتا ہے, مرشد رہنمائی کرتا ہے, دنیا میں بھی کام آتے ہیں اور آخرت کے سفر میں بھی مرشد کا ساتھ رہتا ہے. تو میں بہت دل کی گہرائیوں سے مبارکباد پیش کرتا ہوں اور دعا گو ہوں اللہ تعالیٰ مدنی چینل کو دن 11ویں رات 12ویں ترقی عطا فرمائے, دن 25ویں رات 26ویں ترقی عطا فرمائے. اور امیر سنت کی بارگاہ میں سوال میرا یہ ہے, الحمدللہ 2 دن بعد مدینہ شریف روانگی ہے, پہلے تو آپ سے گزارش ہے آپ دعا کیجیے گا اللہ تعالیٰ میرا سفر آسان فرمائے اور مقبول حاضری عطا فرمائے.
آمین.
سوال میرا یہ ہے کہ جب بندہ یہاں سے سفر اختیار کرتا ہے یا جانے سے پہلے, کیفیت الگ ہوتی ہے, رقت بھی ہوتی ہے, کبھی تڑپتا ہے, کبھی آنسو بہاتا ہے, وہاں پہنچتا ہے تو بھی وہ کیفیت ہوتی ہے, لیکن 1-3 دن گزرتے ہیں تو پھر ذرا کیفیت بدل جاتی ہے, وہ ذوق نہیں بنتا, وہ رقت نہیں بنتی. تو کیفیت, اچھی کیفیت میں تسلسل لانے کے لیے وہ کون سا انداز اختیار کیا جائے؟ اچھا پھر دوست احباب رشتہ دار بھی جو یہاں بھی ساتھ ہوتے ہیں کبھی کبھار وہاں بھی مل جاتے ہیں, تو پھر تھوڑی سی بے تکلفی وہاں بھی شروع ہو جاتی ہے, ذرا میٹنگیں گیدرنگیں شروع ہو جاتی ہیں, اس حوالے سے بھی آپ ضرور مدنی پھول دیجئے گا تاکہ یہ کہ وہاں کا ہمارا سفر روز اول سے ہی اچھا ہو جائے اور آخر تک کیفیت ذوق برقرار رہے اور ادب برقرار رہے. اور بس یہ, اور دوسرا میرا سوال یہ ہے امیر سنت کی بارگاہ میں کہ جیسے آپ نے بہت سارے اشعار, بلکہ ماشاء اللہ گلدستے ہیں آپ کے نعتوں کے کلاموں کے حوالے سے, تو جو ہم نے پرانے یاد کیے ہوئے ہیں اب اس میں چینجنگ بھی ہو گئی ہیں, کچھ اشعار مطلب بہت ساری جگہوں پر اشعار چینج کیے گئے ہیں کسی حکمت کے تحت, تو اب ہمیں تو پرانے یاد ہیں, جیسے ہر وقت تصور میں مدینے کی گلی ہو, تو ایک کاش تصور میں مدینے کی گلی ہو, اب وہ چینج ہو کر یہ ہو گیا ہے, تو اس بارے میں آپ کیا ارشاد فرمائیں گے کہ ہمیں بالکل ہی اس کو پرانے والے کو جو اب چینج ہو گیا ہے اس کو نئے والے کو یاد کر کے وہی پڑھنے چاہیے کہ نہیں اتنا بڑا کوئی مسئلہ نہیں ہے اگر کوئی پڑھ رہا ہے تو اس کو پڑھنے دیا جائے؟ جزاک اللہ خیرا. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. آپ کا بہت بہت شکریہ, آپ نے مدنی چینل کے تعلق سے اچھے عمدہ جذبات کا اظہار فرمایا, اور آپ کو بھی مبارکباد ہو کہ مدنی چینل آپ کا بھی تو ہے. مدینہ شریف کی حاضری کا عزم مدینہ بھی مبارک ہو. بارگاہ رسالت میں شیخ کریمین سیدنا عثمان غنی سیدنا امیر حمزہ شہداء احد اہل بقیع و معالی جہاں جہاں حاضر ہوں میرا سلام عرض کیجیے گا, بے حساب مغفرت کی دعا کا بھی ملتجی ہوں. اللہ کریم آپ کو بے ادبی اور بے ادبوں کے شر سے بچائے اور بعضوق حاضریاں آپ کا مقدر ہو. اب مسئلہ یہ ہے کہ جیسے آپ نے فرمایا کہ وہ کیفیت نہیں رہتی, یہ تو ہے کہ کیفیت تو ہر وقت رہ نہیں سکتی, آنا جانا لگا رہتا ہے, ورنہ تو وہ نظام جو ہے نا وہ دنیا کا رک جائے گا. جیسے کہ بندہ خوف خدا سے یا عشق رسول میں روتا ہے, اب پھر اگر یہ روتا ہی رہے آپ کچھ بھی نہیں کر سکے گا, نماز بھی نہیں پڑھ سکے گا. اگر بعض وقت اتنا گریہ تاری ہوتا ہے تو یہ کہ وہ کیفیات تو تبدیل ہوتی ہیں. اچھا اب یہ کہ وہاں جا کر چلو وہ پچھاڑے کھانے والی کیفیت تو نہ یہاں ہوتی ہے نہ وہاں ہوتی ہے, دل میں کچھ یعنی کہ رقت ہو, کچھ کیسا سرور ایک ہو مطلب, تو وہ کیفیت وہاں جا کر بازو کا نہیں رہتی. پھر آپ نے اس کا خود ہی سبب بھی بتا دیا, رشتہ دار خاندان والے دوست برادر وہ ملتے ہیں, گیدرنگ ہوتی ہے, کچھ خوش گپیاں, کچھ مذاق مسکریاں, تو ہنسی بول, تو یہ بھی ہوتا. تو یہ تو رہی صحیح کسر, یہ جو محفل ہے اس طرح کی جو بیٹھک ہے نا یہ نکال دیتی ہیں. پھر وہاں جا کر علم کی کمی کی وجہ سے غیبتیں بھی ہوتی ہیں, غیبتیں اگر خود نہیں کرے گا تو سننے میں مبتلا ہوگا, سن کر ہنسے گا, پتہ نہیں ہوتا نا کہ یہ غیبت ہو رہی ہے کسی کی, مطلب نے کہ عیب دری ہو رہی ہے, تو اور بھی گناہ بھری حرکتیں وہاں اگر یہ کہوں کہ بعض اوقات زیادہ ہو جاتی ہیں تو بھی شاید صحیح ہو کہ جہاں مال ہوتا ہے وہ ڈاکو آتا ہے, چور آتا ہے, تو وہاں چونکہ ثواب بہت ہے تو شیطان وہاں زیادہ زور لگائے گا, اور ہماری معلومات کی کمی کی وجہ سے وہ ہو سکتا ہے بہت سارے گناہوں میں مبتلا کر دے. تو وہاں یہ اب ہم جیسا آدمی آپ جیسا آدمی تنہا تو رہ نہیں سکتا, ورنہ دل میں ہو یاد تیری گوشہ تنہائی ہو, پڑھنے ہی کے لیے ہمارے, تو اگر جتنا ہو سکے لوگوں سے بچ کر رہے یا ایسوں کے ساتھ رہے جو سنجیدہ ہو, جن کی باتوں سے ہمارے عشق رسول میں اضافہ ہو, خوف خدا بڑھے. اب ایسے ایسی صحبتیں تو یعنی ایسا لگتا ہے کہ نایاب سی ہیں, اب ملتی نہیں ہے ایسی صحبتیں, ہوتے ایسے بزرگ ہماری ان تک رسائی نہیں ہوتی, نہ وہ ہمیں اتنا وقت دیں گے کہ ہم ان کے ساتھ مطلب کوئی اچھا سا وقت گزار لیں, تو یوں ملتے وہی اپنے یہاں کے دوست, وہی مذاق مسکری, تو اس سے ہے بہت نقصان بھی ہوتا ہے. ادب کا ہے زیر آسماں از عرش نازک تر, نفس گم کر دمی آیت جنید و با یزید جا, کہ یہ تو وہ بارگاہ ہے کہ جہاں جنید اور با یزید جیسے اولیاء اللہ کا سانس رک جاتا, نفس یعنی سانس ان کا گم ہو جاتا, رک جاتا, یہ ایسی بڑی بارگاہ ہے, ایسی ادب والی جگہ ہے, لیکن ہمارے یہاں افسوس کے ایسا ہوتا نہیں ہے. یہ کوشش کیجیے کہ جتنا ہو سکے ایسے اگر دوست ملتے ہیں, اب آپ کو ملیں گے کہاں سے ایسے دوست یار, بہت مشکل ہے. آپ لوگوں کی گیدرنگ تو مجھے پتا ہے کہ عام طور پہ مطلب اس میں سنجیدگی اس طبقے میں نعت خوانوں میں سنجیدگی نہیں ہوتی, میں بچپن سے آپ پیدا نہیں ہوئے نا جب سے اس فیلڈ میں ہوں, مجھے پتا ہے یہ سنجیدہ نہیں ہوتے, مذاق اڑانا, ایک دوسرے کی آواز کی نقالی کرنا, ہنسنا کسی پر, تو یہ دیکھتا تھا میں. اب خدا جانے کیا پوزیشن ہے, لیکن اندازہ ایک ہے کہ اس طبقے میں سنجیدگی کم ہوتی ہے, پتہ نہیں کیا وجہ ہے. اب یہ آپ دور کر سکتے ہیں, یہ ساری رکاوٹیں آپ کا ماشاءاللہ ذہن ہے, آپ یہاں تشریف بھی لاتے رہتے ہیں. یہ کہ ہمارا طبقہ مذہبی لوگ ہے, نعت خوان بھی ظاہر ہے کہ مذہبی طبقہ ہی کہلاتا ہے, تو اس کا کوئی بھی مطلب قول فعل ایسا نہ ہو جس سے لوگ دین سے دور ہو, انگلی اٹھائیں کہ یہ نعت خوان ایسا, یہ کوئی نہ کہے, بلکہ نعت خوان بولے تو لوگوں کی آنکھوں میں آنسو جاری ہو جائے, بے نمازی ہو تو نمازی بن جائے, سنتوں کا پابند ہو جائے, حقیقت میں اس کے عشق رسول کی مطلب یعنی کہ وہ مل جائے رمق. لیکن ایسا میں جنرل بات کر رہا ہوں, کسی فرد کے لیے نہیں کہہ رہا, آپ خود میری باتیں میرا خیال ہے بہت زیادہ سمجھتے ہوں گے, اور مجھے تو اب اتنی صحبتیں میسر نہیں ہے, ٹائم اتنا ذرا اب میرا الگ معاملہ ہے, آپ لوگوں کا الگ معاملہ ہے, تو اس لیے مطلب اپنے طبقے میں آپ خود کوشش فرمائیں, اور خاص کر مکے مدینے میں تو زیادہ سنجیدگی ہونی چاہیے,
بغداد شریف
ہر جگہ ہونا چاہیے.
بغداد شریف میں بھی جب سفر ہوتے ہیں اسپیشلی گیارہویں شریف کے مہینے میں, تب بھی اس طرح کا پورے کے پورے قافلے
جی
بغداد شریف بھی سفر کرتے ہیں. اب لیکن آپ نے ایک جو بات کی کہ ایک مشہور شخص ہے وہ کیسے رہے, اب جیسے کوئی بھی مشہور آدمی ہے اس کے بعد ملنے جلنے والے آئیں گے, اب وہ مطلب بالکل ایک ذہن بنا کر بیٹھا ہے کہ میں سنجیدہ, تو کیا وہ کیا کرے, ایک عام آدمی اس کے پاس آتا ہے یا کرتا ہے تو وہ اگر یا تو خالی مل کر چلا جائے گا تو اس کا کیا انداز ہے, بات کرنا شروع کرتا ہے خدا نہ خاصہ کوئی ادھر ادھر کی بات کرتا ہے, غیبت کرتا ہے, چگلی کرتا ہے, یا لا یعنی بات بے فضول فضول سی بات اگر وہ کرتا ہے اور ہے بھی ایسی مقام کی, کیا کرے, کہ یہاں وہاں زیادہ احتیاط کرنی ہوتی ہے, تو ایسے میں مین آدمی جو ہے شخصیت جو ہے وہ کیا کرے.
کہ گناہ سے بچنے کے لیے وہاں اور یہاں کی کمی زیادتی کا نہیں ہے, وہ تو ہر جگہ بچنا ہے اور یکساں بچنا ہے, بھرپور کوشش ہر جگہ کرنی ہے گناہ سے بچنے کی. اب یہ کہ جیسے کہ کوئی پاورفل آدمی ہوتا ہے جیسے طاہر بھائی ہیں, اب کوئی غیبت کرتا ہے اور یہ سمجھتے ہیں تو یہ روک سکتے ہیں, ٹوک سکتے ہیں, ان کی سنی جائے گی, چھوٹا ہوگا شاید اس کی نہ سنی جائے, تو اس لیے ان کو اگر یہ یقین ہو جائے کہ یہ غیبت ہو رہی ہے تو یہ تو ویسے بھی ضروری ہے کہ اگر روکنے پر قادر ہے تو روک کے اگلے کو, کہ مسلمان کی آبرو ریزی ہو رہی ہے اور ہمیں کھی 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 کر کے ہنس رہے, تو نہیں بلکہ اس کو روک دے, سمجھا دے کہ یار مہربانی کر کے ایسی بات نہ کرے, ایسا نہیں ہے, وہ اس مسلمان کی ہمیں مطلب پردہ دری کرنی چاہیے. یعنی مثال کے طور پر کسی نے کہا کہ یار وہ نا بہت جھوٹ بولتا ہے, تو آپ بولے کہ یار مجھے پتا نہیں تھا آپ نے کیوں بتایا ایسی بات, اگر واقعی بولتا ہے تب تو غیبت ہوئی, اور اگر نہیں بولتا اور آپ نے بتایا تو تومت ہوئی, غیبت سے بڑا گناہ. اچھا یہ بتا وہ نماز پڑھتا ہے کہ نہیں پڑھتا ہے, تو اگر وہ کہتا ہے کہ یار نماز تو پڑھتا ہے وہ, تو آپ اس سے یہ کہہ سکتے ہیں کہ یار یہ بات آپ نے کیوں نہیں بتائی کہ وہ نماز پڑھتا ہے, یار خوبی کی بات بتاؤ نا, داڑھی رکھی ہوئی ہے, وہ مطلب یعنی کہ ملنسار طبیعت کا ہے یا سخاوت اس کی طبیعت میں, یار یہ اچھائیاں بیان کرو نا, آپ مکھی کیوں بنتے ہو یار, وہ مطلب مکھی کی صفت ہوتی ہے تو کہ خوبصورت بدن ہے اس کسی کا تو پھوڑا ہوگا, اس پھوڑے پر جا کر پیپ چوسے گی یہ مکھی, مکھی کیوں بنتے ہو گیا یار, اس میں اگر عیب ہے تو بھی بیان کرنے کی ہم کو شرعی اجازت ہی نہیں ہے کسی کے سامنے, الا کو شرعی مسئلہ تو. تو اس طرح اگر سمجھانا آتا ہو نا تو سامنے والا کبھی بھی جرت نہیں کرے گا, اور بہترین ماحول بن سکتا ہے. یعنی بڑا آدمی ہوتا ہے نا مشہور آدمی جس کے ارد گرد چار آدمی ہو, وہ ماحول بنا بھی سکتا ہے ماحول بگاڑ بھی سکتا ہے, اس کے ہاتھ میں مطلب یعنی کہ سمجھو اس کی چابی ہوتی ہے. تو ذہن نصیب کے جو بھی اس طرح کے لوگ ہیں جن کے ماتحت کچھ نہ کچھ ہوتے ہیں یا جن سے متاثرین ہوتے ہیں, تو وہ ان کو نیکی کی دعوت دے, ان کو ادب سکھائے, ان کو گناہوں سے بچانے کا اپنا وہ ایک حساب کتاب رکھے. اب یہ ضروری نہیں ہے کہ دعوت اسلامی میں پریکٹیکلی کوئی ہو, مبلغ ہو اور بالکل دعوت اسلامی کے انداز پر ہی ہو, وہی دین کی بات کر سکتا ہے, نیکی کی دعوت دے سکتا ہے, یہ تو نہیں ہے. ہر ایک اپنے اپنے شعبے میں تھے. دعوت اسلامی میں اگر کوئی نہیں ہے پروپر طریقے پر تو وہ کوئی ایسا تھوڑی کہ اس کو کوئی حق ہی نہیں ہے نیکی کی دعوت کا. ہر مسلمان کو, حاضرین کو, ناظرین کو, سب کو چاہیے اپنے اپنے شعبے میں نیکی کی دعوت دیتے رہے, نماز کی دعوت دیتے رہے اور گناہوں سے بچنے بچانے کا سلسلہ جاری رکھے. اور اللہ توفیق دے تو دعوت اسلامی کے جھنڈے تلے کرے. یہ اور بھی مطلب اس میں انشاءاللہ برکت ہوگی کہ یہ تحریک الحمدللہ آپ کے سامنے کہ بڑی برکت والی تحریک ہے اللہ کی رحمت سے. تو بہرحال یہ کہ آپ کوشش فرمائیں کہ ماحول آپ کے ارد گرد سیریس رہے, مذاق مصری ہو, لوگ ہنسے, آپ کفل مدینہ لگا لیں, آپ اس کا بھی فائدہ دیں گے. ایک بار مجھے پرانا واقعہ یاد آ رہا ہے کہ میں شاید لانڈھی میں کہیں تھا اور وہ یہ وہ دور ہے کہ جب شاید یہ نگران شورا بھی مدنی ماحول میں نہیں ہوں گے, شاید پتہ نہیں آپ کی تو ولادت بھی ہوئی ہوگی یا نہیں ہوگی. دعوت اسلامی کے سمجھو اوائل کا دور تھا وہ, تو مجھ پر ایک کوئی کیفیت تاری تھی, ورنہ میں بہت ملنسار اور ہسمخ آدمی ہوں, لوگوں میں گلنا ملنا اللہ کی رحمت سے یہ میرا پرانا انداز ہے. اس دن کیا ہوا مجھے کہ میں نے مطلب ہے مجھے بس میں چپ تھا, میں چپ تھا اور ایک دم سنجیدگی کا کوئی مطلب مجھ پر واردات ہو گئی سی یا رقت تھی. تو میں جب تک ان میں رہا نا وہ بیٹھا رہا اور یہ کوئی مزہ لے گا کسی کے منہ سے آواز نکلے, ایک دم ماحول سنجیدہ ترین ماحول. تو یہ ہوتا ہے کہ اگر اور کوئی سنجیدہ بیٹھا ہوگا نا اس کی طرف کوئی دیکھے گا نہیں. اب چونکہ میں لوگوں کی نگاہوں کا مرکز تھا تو یہ میرے کو دیکھ دیکھ کر یہ سب مطلب سیریس ہو گئے, ورنہ میں ہنس بول رہا ہوں تو ادھر ہنس رہے ہوتے ہیں تو ادھر ہنس رہے ہوتے, یہ ہوتا ہے. لیکن خیر ہر وقت سیریس رہنے سے تو دین کا کام کرنا مشکل ہو جائے گا, لیکن ہم جو بھی بات کریں وہ ہو سنجیدہ, کسی کو ڈگریڈ کرنے والی نہ ہو, کسی کو دل دکھانے والی نہ ہو, فضول نہ ہو, کام کی بات ہو, اچھی بات ہو, اور مسکرانا یہ بھی ثواب کا کام ہے, اچھی نیت سے سنت ہے. تو اس طرح ملا جلا ماحول ہو کہ بس ایک اچھا ماحول ہمارے ساتھ بنا رہے تو انشاءاللہ رقت بھی رہے گی, ہمارے ذریعے دوسرے کو رقت آئے گی. کوئی روتا ہے تو بھر آتی ہیں آنکھیں میری, میں سمجھتا ہوں مدینہ اسے یاد آیا ہے. یہ آپ لوگ پڑھتے ہیں نا اس طرح, تو واقعی یعنی کہ ہم سیریس ہوں گے دوسرے کو بھی سیریس بننے کا موقع ملے گا. ہم کی کر رہے ہوں گے تو دوسرا اچھل اچھل کر ہا 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 کر رہا ہوگا. اللہ کرے دل میں اتر جائے میری بات. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.
اشعار کا بھی ایک سوال ہوا تھا کہ اشعار جو نئے,
ہاں وہ اشعار کا ایسا ہے کہ اب بعض شعر تو اس میں تو غلطی ہے, ٹھیک ہے نا, ایسی کہ وہ شعر نہیں ہونا چاہیے. اچھا بعض اشعار ایسے ملیں گے جو ساقط الوزن ہے, یعنی شاعری کے فن کے اعتبار سے ان میں کوئی وزن کی ترکیب آؤٹ ہے اس لیے وہ تبدیل کی ہے. بعض اوقات یہ کہ کوئی تلفظ کی غلطی رہ گئی ہے تو وہ درست کی گئی ہے. تو یوں مطلب جو نئی جو ہے نا مرمم یعنی ترمیم شدہ اس کے اشعار پڑھنے چاہیے اور یاد کرنے چاہیے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
طاہر بھائی کا میرا خیال ہے کہ ایک بڑی ذمہ داری آپ نے شاید ان پر ڈال دی ہے کہ یہ اس طرح ناتخانوں کو اگر جمع کر کے ہمارے یہ مدنی پھول اگر یہ مدنی گلدستہ بھی لے لیں اور اس طرح کے ناتخانوں کو جمع کر کر اگر یہ سنا ہے کہ رمی السنت نے یہ بیان کیا ہے یار یہ آؤ مل کر بیٹھ کر سنتے ہیں.
آپ نکال کے ان کو دو یار, یہ ماشاءاللہ یہ اپنے فیلڈ میں شخصیت ہے, حافظ قرآن بھی ہے اور ماشاءاللہ یعنی کہ دعوت اسلامی سے یہ بہت قریب ہے, یہ کبھی کبھی تشریف لے آتے ہیں ماشاءاللہ, کبھی کبھی مدنی قافلے میں بھی سفر کر لیتے ہیں.
حافظ طاہر
یہ نمائندگی کریں گے ہماری اور ماحول کو سیریس کریں گے انشاءاللہ.
انشاءاللہ نیت ہے کہ میرا جہاں تک سوشل میڈیا پہ بھی سلسلہ ایک اچھا ہے تو وہاں پر بھی میں بھرپور انداز اس کو پھیلاؤں گا اور انفرادی طور پر بھی ناتخانوں تک پہنچاؤں گا. بلکہ میں سمجھتا ہوں صرف ناتخانوں کے لیے نہیں ہے, جو بھی حاضری مدینہ اور حاضری مکہ پاک کے لیے جاتے ہیں ان سب کے لیے مدنی گلدستہ ہے, تاکہ وہاں رہ کر سنجیدہ رہنا اور اس قسم کے معاملات میں نہ پڑنے کے لیے اور بچنے کے لیے یہ بہترین مدنی گلدستہ ہے. اللہ تعالیٰ سے دعا، اللہ تعالیٰ ہمیں اہل سنت کا سایہ ہم تمام پر تادر قائم و دائم فرمائے، آپ کو صحت و عافیت کے ساتھ خیر والی لمبی زندگی عطا فرمائے، مرشدی تار پر
صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
ہمیں سنت کی اگر اجازت ہو تو ایک شعر سنا دوں میں.
سبحان اللہ، مجھے تو یار وہ اس دن بڑی خوشی ہوئی تھی جن دنوں میں تھوڑا سیدنا امیر معاویہ رضی اللہ تعالیٰ عنہ کے بارے میں بعض لوگ مسئلے کرتے تھے یار، اور معاذ اللہ بس اللہ ان سب کو ہدایت دے، تو اس وقت آپ کا سیدنا امیر معاویہ رضی اللہ تعالیٰ عنہ کے تعلق سے مجھ تک کلام پہنچا تھا، مزے کو مزہ آ گیا. سبحان اللہ، تو وہی شعر سنا دو یار سیدنا امیر معاویہ والے، یاد ہو تو آپ کو.
ثبوت ہے فضیلت معاویہ، آیا ہے شمس کی طرح کرامت معاویہ، معاویہ 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 معاویہ. روٹ جائے تو رسول اس سے روٹ جائے، نبی سے اس طرح کی ہے قرابت معاویہ، نبی سے اس طرح کی ہے قرابت معاویہ، معاویہ 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 معاویہ.
اور ایک شعر مدنی چینل کا جس میں ذکر ہے اگر وہ بھی پیش کر دیتا ہوں.
پیر کامل مرشدی عطار نے، پیر کامل مرشدی عطار نے دعوت اسلامی کا تحفہ دیا، مدنی چینل دیکھتے رہیے، مدنی چینل دیکھتے رہیے، مدنی چینل مدنی چینل دیکھتے ہی دیکھتے گھر کا گھر تارا نمازی بن گیا، ہاں گھر کا گھر تارا نمازی بن گیا، آقا کی سنت کا یہ فیضان ہے، آقا کی سنت کا یہ فیضان ہے، میرا نبی میرا ایمان ہے، میرا نبی میرا ایمان ہے،
فیضان مدنی چینل، فیضان مدنی چینل، فیضان مرشدی عطار، انشاءاللہ.
صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
The sunnah and the commands of Allah. The sunnah and the commands of Allah. Here it is Madani Muzakara. Here it is Madani Muzakara.